الناس اے لوگو، تمام یعنی لوگوں کو اللہ تعالیٰ نے خطاب فرمایا. اب الناس میں کون کون لوگ آ گئے، چاہے وہ مسلمان ہے، چاہے کافر ہے، یہودی ہے، عیسائی ہے، مشرک ہے، منافق ہے، کوئی بھی ہے، تمام انسانیت کو اس قرآن میں خطاب دیا گیا ہے. اس سے پتہ چلتا ہے کہ یہ قرآن سب کے لیے، کیونکہ اگر صرف مسلمانوں کے لیے ہوتا نا تو پھر یہ کہا جاتا یا ایہا الذین آمنوا، اے ایمان والو، جو اس پہ ایمان لے آئے ہو تمہارے لیے یہ بات. لیکن قرآن پاک میں یا ایہا الناس بھی کہا گیا، اس سے پتہ چلتا ہے کہ تمام انسانیت کو قرآن پاک خطاب کر رہا ہے، تمام انسانوں کے لیے ہے یہ. تمام انسانوں کے لیے کیا پیغام اللہ تعالیٰ نے دیا، آگے دیکھتے ہیں. اعبدوا ربکم، اے انسانیت اپنے رب کی عبادت کر، اے تمام انسانوں اپنے اللہ کی عبادت کرو، اپنے اللہ کی بندگی کرو. کیوں اللہ کی کیوں عبادت کریں، کیوں نہیں کسی بت کی عبادت کی جائے، کیوں نہیں عیسیٰ علیہ السلام کی عبادت کی جائے، کیوں نہیں اور کسی پیغمبر کی عبادت کی جائے، کیوں نہیں اور کسی قبر کی عبادت کی جائے، کیوں نہیں رسم و رواج کی عبادت کی جائے، کیوں نہیں اپنی برادریوں کی عبادت کی جائے، کیوں نہیں کی جائے، اللہ کی کیوں عبادت کی جائے. اب کوئی اگر آپ سے پوچھے آپ اللہ کی کیوں عبادت کرتے ہیں، کیا وجہ ہے، کیوں نہیں کسی اور کی کر سکتے، اس کی وجہ دیکھیں. الذی خلقکم، اس نے تم کو پیدا کیا، اور صرف تم کو نہیں پیدا کیا، والذین من قبلکم، اور جو تم سے پہلے لوگ آئے ہیں ان کو بھی اسی نے پیدا کیا. تو جو پیدا کرتا ہے سب سے پہلا حق اسی کا ہوتا ہے، تم اس کی عبادت کرو جس نے تمہیں بنایا ہے. اور عبادت کا معنی کیا ہے، عبادت دو چیزوں کو آپ یہاں پہ لکھ لیں اپنے لیے. عبادت کا ایک معنی تو جیسے آپ کو پتہ ہے جو بھی ایکٹس آف ورشپ ہیں، جو بھی جس کو کہیں گے ایک عبادت کے جو طریقے ہیں، مثال کے طور پہ نماز، روزہ، سجدہ، حج، طواف، یہ سب عبادتیں ہیں، ریچولز ہیں، ایکٹس آف ورشپ ہیں. تو ورشپ صرف اسی کو کیا جائے، ٹھیک ہے، ایک تو یہ معنی ہو گیا، یہ سب چیزیں صرف اس کے لیے ہوں. نمبر ٹو کیا معنی ہے، عبد کا، غلامی، سلیوری، صرف اسی کی غلامی کرو. جیسے ہم نے کہا ایاک نعبد، وہاں پہ بھی میں نے آپ کو یہی بات بتائی تھی. تو غلامی کیا پارٹ ٹائم ہوتی ہے یا فل ٹائم ہوتی ہے؟ جب کوئی کسی کا غلام ہوتا ہے تو کیا کبھی کوئی پارٹ ٹائم بھی غلام ہوتا ہے کہ میں 9 to 5 آپ کا غلام ہوں، اس کے بعد میں گھر جا رہا ہوں؟ نہیں، وہ تو نوکری ہوتی ہے، غلامی نہیں ہوتی. غلام کو خرید کے لایا جاتا ہے اور اس کے بعد وہ مالک کے انڈر ہوتا ہے، جب بھی اس کا مالک چاہے گا اسے کوئی بھی کام لے سکتا ہے. وہ نہ نہیں کہہ سکتا غلام، وہ شرائط نہیں رکھ سکتا غلام کہ میری یہ کنڈیشنز ہیں، اس کنڈیشن میں پہ میں کام کروں گا، اس پہ نہیں کروں گا، ٹھیک ہے. تو غلامی کرو اپنے رب کی، یعنی اس کا مطلب کیا ہے کہ غلام ساری عمر غلام ہی ہوتا ہے، وہ سارا 24/7 غلام ہوتا ہے. وہ یہ نہیں ہوتا کہ خوشی میں تو میں اپنی مرضی کروں گا اور باقی ٹائم آپ کی غلامی، غم کا موقع ہوگا تو میں اپنے طریقوں پہ چلوں گا باقی ٹائم آپ کی غلامی، ایسے نہیں کر سکتا غلام. غلام فل ٹائم غلام ہے. تو اپنے رب کی عبادت کرو، اس کی بندگی کرو. کیسے اللہ کی بندگی کریں؟ کہ اللہ تعالیٰ کو اپنا سب کچھ بنا لیں، اپنی زندگی اسی کے لیے گزارنی ہے، اسی کا حکم سب سے اوپر ہو، حرف آخر ہو، یعنی اس سے آگے نہیں کسی کی بات ہو کہ اب میرے پیرنٹس یہ کہتے ہیں اب کیا کروں، پیرنٹس کو تو نہیں ناراض کر سکتے، یا میرے ہسبینڈ یہ کہتے ہیں تو اب کیا کروں، ہسبینڈ کو تو نہیں ناراض کر سکتے. نہیں، تو ان کا حکم اللہ کے حکم کے اوپر نہیں چلا جائے گا، سب سے ٹاپ پہ اللہ ہی کا حکم رہے گا. اگر اللہ کا حکم کچھ ہے اور کسی اور کا حکم اس کے اگینسٹ ہے، اللہ کے حکم کی مخالفت میں ہے، اور آپ نے اس بندے کا حکم مان لیا، تو اس کا مطلب ہے آپ نے اس کو حکم کو اللہ کے حکم سے بھی اوپر کر دیا، اس سے بھی آگے کر دیا۔ یہ نہیں کر سکتے، عبادت صرف اللہ کی کرنی ہے۔ اگر ہم دیکھیں اپنی زندگی میں، صبح سے شام تک زندگی کی مصروفیات دیکھیں، کس کے لیے زندگی گزار رہے ہیں؟ کیونکہ یہاں پہ تو یہ ہے کہ اللہ کی عبادت کرو، یعنی اس کے ہو جاؤ، اس کے لیے زندگی گزارو۔ صرف مسلح پہ کھڑے ہو کے اللہ کے نہ ہو جاؤ، باقی وقت میں بھی اللہ کے ہو کے رہو۔ یہ اللہ تعالیٰ کا مطالبہ ہے، ڈیمانڈ ہے، کہ میں نے جو زندگی تمہیں دی ہے نا، میں نے تمہیں پیدا کیا ہے، تو یہ زندگی پھر میرے لیے تم گزارو گے نا، پھر میرے ہو کے رہو گے، پھر مصیبت میں مجھے ہی پکارو گے، پھر خوشی میں بھی میری طرف ہی آؤ گے۔ ساری زندگی تم کو اللہ کے ہو کے رہنا ہے، کیونکہ زندگی تمہیں کس نے دی ہے؟ یہ زندگی کس کی دی؟ اللہ دی، خلقکم، اس نے تمہیں پیدا کیا، تم کیا تھے؟ کیا تھے تم بتاؤ؟ تمہارا تو کوئی نام و نشان ہی نہیں تھا، کوئی وجود ہی نہیں تھا۔ جس نے تمہیں پیدا کیا، کیا اس کا حق نہیں ہے کہ تم اس کی مان کے چلو؟ آپ کے لیے کوئی ذرا سا کام کر دینا، مثلا آپ کہیں جاتے ہیں تو آپ کے لیے کوئی دروازہ ہی کھول دیتا ہے، تو آپ تھینک یو بولتے ہیں۔ ایک احسان مندی، ایک شکریہ، ایک دوسرے کا یعنی آپ یہ سمجھتے ہیں کہ اس نے میرے ساتھ ایک بھلائی کی ہے، صرف دروازہ کھولا ہے آپ کے لیے۔ اور ایک وہ رب ہے جس نے آپ کو یہ زندگی دی ہے، یہ وجود دی ہے کہ آج میں اور آپ یہاں بیٹھے ہیں، تو اس کا تو احسان ہی احسان ہے ہم پر۔ وجود دے کے بھی چھوڑ نہیں دیا، پھر آگے کیا کیا ہمارے لیے کیا، وہ آگے بات آ رہی ہے۔ تو اس کا کتنا بڑا احسان ہے، اور اس کا احسان نہ مانا جائے، اور اس کی قدر نہ کی جائے، اور اس کو پہچانا ہی نہ جائے کہ کس نے مجھے بنایا، اور اپریشیٹ ہی نہ کیا جائے، اور اس کا شکریہ ہی نہ کیا جائے، تو یہ کتنی بڑی نمک حرامی ہے۔ کیا کہیں گے اس کو؟ نمک حرام کہیں گے نا، کہ جس کی کھاتا ہے اسی کو بھول جاتا ہے۔ تو عمر کے تو کسی بھی حصے میں اللہ کو نہیں چھوڑنا۔ عبدو ربکم، عبادت کرو، غلامی کرو اپنے رب کی، تو ساری زندگی غلامی ہوتی ہے۔ کسی لائف کے فیز میں ایسے نہیں آپ کہہ سکتے کہ جوانی تو میری کسی اور کے لیے اور بڑھاپا اللہ کے لیے، بچپن ہے تو وہ کہیں اور کے لیے، اور جو ادھیڑ عمر ہے وہ کسی اور کے لیے۔ ہم تو کبھی گھروں کے ہو کے رہتے ہیں، کبھی بچوں کے ہو کے رہتے ہیں، کبھی شوہر کے ہو کے رہتے ہیں، کبھی جابوں کے ہو کے رہتے ہیں، اللہ کے تو ہو کے کبھی نہیں رہتے۔ ہاں یہ ضرور ہے، جب سارے ہی ہمیں چھوڑ دیتے ہیں تو پھر ہم اللہ کی طرف آ جاتے ہیں۔ جبکہ اللہ تعالیٰ کا مطالبہ کیا ہے کہ ساری عمر اس کے ہو کے رہو۔ تم اپنی اچھی اچھی عمر کے دن جو ہیں، جو جوانی کے دن، جو تمہارے پرائم ٹائم ہے، جو بیسٹ فیز آف لائف ہے، اب پوری زندگی میں آپ دیکھیں نا، آپ کا بیسٹ فیز کون سا ہوتا ہے؟ یوتھ، ینگ ایج، فل آف لائف، فل آف انرجی، وہ کسی اور کو دے دیتے ہو، اور جب کسی نہ کام کے رہ جاتے تو پھر وہ لائف کا ٹائم اللہ کو دینے کے لیے آتے ہو۔ تو اللہ تعالیٰ نے تو کیا فرمایا، اعبدوا ربکم، اللہ کا رائٹ ہے سب سے پہلے تمہارے اوپر، اس لیے کہ اس نے تم کو پیدا کیا ہے۔ اپنی پیدائش پہ غور کرو۔ اگر انسان اپنی پیدائش پہ غور کرے نا، تو دیکھیں انسان کیا ہے، تھوڑا سا سائنٹیفکلی اس کو دیکھتے ہیں۔ مرد کا جو قطرہ ہوتا ہے، جو وہ ٹپکاتا ہے، اس سے 250 ملین اس کے اندر سپرمز ہوتے ہیں جو عورت کے جسم میں داخل ہوتے ہیں، اور ایک بہت مشکل سفر طے کر کے اوون تک پہنچتے ہیں۔ سوچیں 250 ملین سپرم، 1 ملین پتہ ہے کتنا ہوتا ہے، 10 لاکھ، تو 250 ملین۔ اب یہ چھوٹے چھوٹے سپرمز نہ ٹریول کر رہے ہیں، اور ان میں سے صرف 1000 یہ سفر करने में, तय करने में कामयाब होते हैं, बाकी नाकाम रह जाते हैं। और ये 5 मिनट्स के सफर के बाद वो ओवम तक पहुंचते हैं, जो कितना होता है तकरीबन नमक का जो एक जर्रा है ना उसका भी हाफ कर दें उतना होता है, सिर्फ एक स्पर्म को वो अपने अंदर दाखिल होने देता है। ये है हमारे इस वजूद की इब्तदा। और देखें इस नाचीज को अल्लाह ताला ने कैसे कोई चीज बना दिया, एक नमक के आधे के बराबर जो जगह है उसके अंदर एक स्पर्म दाखिल हुआ, सिर्फ एक। इसीलिए तो वो कहता है अल्लदी खलकुकुम, उसने तुमको पैदा किया। ये एहसान नहीं देखते तुम उसका, क्या खुद पैदा हो गए थे या किसी और में ताकत थी कि तुम्हें ये वजूद दे देता। और मिन सुलालतिन है ना कुरान में, मिन सुलालतिन, सुलाला कहते हैं किसी चीज का जो बेहतरीन हिस्सा होता है। तो ये जो जिससे इंसान पैदा होता है ना, ये मादा तौलीद, इसमें सिर्फ स्पर्म नहीं होता और भी मुख्तलिफ मादे होते हैं। तो जो बेस्ट चीज होती है ना अल्लाह ताला उससे इंसान को पैदा करता है, उससे तुम्हें ग्रो करता है। तो तुम उसकी गुलामी करो ना। फिर देखो यूट्रस में चिपकने वाले लोथड़े को देखें, वो जब मर्द का स्पर्म और औरत के ओवन में वो दाखिल हो जाता है तो अब यहां पे वो बढ़ना शुरू करता है, मल्टीप्लाई होता है, इंसान आगे से आगे बढ़ता है। लेकिन इतना छोटा होता है कि माइक्रोस्कोपिक होता है, माइक्रोस्कोप से सिर्फ खुरदबीन से देख सकते हैं। और फिर ये लीच की तरह, जिसको कहते हैं ना अलका, अलका लीच को कहते हैं, लीच की तरह मां के यूट्रस के साथ चिपक जाता है। तो कभी अपने वजूद को सोचें कि कभी मां के रहम के साथ में ऐसे चिमटी हुई थी, जोंक की तरह। फिर अल्लाह ताला ने इस तरह का बना दिया मुझे। रहम मादर में इंसान के 3 स्टेजेस होते हैं। इन स्टेजेस में एक स्टेज पता है कौन सा होता है, जब इंसान 8 वीक्स का होता है उस वक्त से लेके पैदा होने तक जो फीटल स्टेज होता है, तो वो जो बच्चा होता है वो उसकी, यानी बच्चा कहेंगे उसको बच्चा भी नहीं कह सकते, वो जो जो भी चीज होती है ना एक फीटस होता है, उसकी शक्लो शबाहत, उसके हाथ पैर बिल्कुल इंसान की तरह होते हैं, बन जाते हैं। मगर वो पता है कितना होता है, सिर्फ 3 सेंटीमीटर का। अगर आपके पास कहीं रूलर पड़ा हुआ है तो आप इसमें देखें सेंटीमीटर लिखा होगा, 1 सेंटीमीटर कितना है, कितना है बताएं, और 3 सेंटीमीटर कितना है, ये आप अपनी उंगली की पोर है ना, इससे भी छोटा। तो आप इतना नन्ना सा इंसान था, सिर्फ इतने से थे हम, और अल्लाह ताला ने फिर बढ़ा के ये वजूद दे दिया। वो कहता है देखो मैंने तुम्हें बताया, तुम्हें अब मेरी बात माननी चाहिए ना, या किसी और का हक होना चाहिए तुम्हारे ऊपर। कोई की कोई मशीनरी बनाता है, कोई जो इजाद करने वाला होता है, तो वो सबसे पहले अपना हक समझता है ना उस पर, उसको पता होता है कि इसने ऐसे कैसे काम करना है, ये किस तरह से अगर इसको ऐसे यूज किया गया तो ये खराब हो जाएगी, इसकी ये इंस्ट्रक्शंस हैं। अल्लाह ताला ने बताया किस किस तरह तुमने चलना, और उन्हीं इंस्ट्रक्शंस को फॉलो करना उसकी गुलामी है। वमा खलकतुल जिन्ना वल इंसा इल्ला लियाबुदून, अल्लाह ताला फरमाते हैं मैंने तो पैदा ही इंसानों और जिनों को इसलिए किया कि वो मेरी गुलामी करें, इसी मकसद के लिए तो बनाया था कि वो मेरी इबादत करें। इसके लिए तो नहीं बनाया कि दुनिया के हो जाओ तुम, इसके लिए तो नहीं बनाया कि बस अपनी ख्वाहिशात पूरी करते रहो, इसके लिए तो नहीं बनाया कि तुम अपने नफ्स की गुलामी करो कि जो मेरी मर्जी आएगी। आपने क्या अपने आप को खुद बनाया जो आप अपनी मर्जी करेंगे, या पैसे के जो गुलाम है, तो क्या आपको पैसे ने बनाया। जिसकी भी गुलामी अल्लाह को छोड़ के करोगे वो तुम्हें तबाह कर देगा। और जब इंसान अल्लाह के हुक्म को छोड़ के किसी और के हुक्म को मानता है, अल्लाह के हुक्म को एक तरफ रख देता है, पीछे कर देता है, और किसी और के हुक्म को आगे कर देता है, उसको प्रेफर करता है, तो उसने फिर क्या अल्लाह की गुलामी की या किसी और की। तो अल्लाह ही की गुलामी जो है ये है असल में सिरात मुस्तकीम, ये है सीधा रास्ता। और कब तक ये गुलामी करनी है, सूरतुल हिज्र में है आयत नंबर 99 में, वअबुदु रब्बकुम हत्ता यातियकल यकीन, अपने रब की इबादत करो हत्ता के तुम्हें यकीन आ जाए। यकीन का माना यहां पे क्या है, मौत। मौत तक अल्लाह की गुलामी करनी है। उसे पहले एक लम्हा भी अल्लाह की गुलामी छोड़नी नहीं है। अंबिया ने अपनी औलादों को भी यही वसीयत की है और सारे पैगंबरों का यही पैगाम रहा है। तो ये एक यूनिवर्सल मैसेज है, पूरी ह्यूमैनिटी के लिए है मैसेज कि अल्लाह की इबादत करो। और ये अल्लाह ताला का हक है, बुखारी में अल्लाह का हक है अपने बंदों पे कि वो सिर्फ उसी की इबादत करें और किसी को भी उसका शरीक ना बनाए। और बंदों का फिर हक अल्लाह पे क्या है कि जब वो अल्लाह का हक अदा करेंगे तो अल्लाह ताला फिर उनको अजाब नहीं देगा। तो अल्लाह के बन के रहो और अल्लाह की इबादत के कौन कौन से रास्ते हैं, कैसे करेंगे अल्लाह की इबादत, कैसे करेंगे, क्या अगर आपको पूछा जाए कि आप बताओ इसकी प्रैक्टिकली क्या करोगे फिर अल्लाह की इबादत करने के लिए। अभी अब बात तो ठीक है अल्लाह की इबादत करो, क्या करें फिर, कि अल्लाह को अपना सब कुछ बना लेना। कभी इंसान अपनी जिंदगी में मां को सब कुछ बना लेता है, कभी बाप को सब कुछ बना लेता है, फिर शौहर को सब कुछ बना लेता है, फिर बच्चों को सब कुछ बना लेता है। यानी जो हैसियत आप इंसानों को देते हैं ना, वो तो रब को देनी चाहिए, क्योंकि हम सबको बनाया उसी ने, तो उसको अपना सब कुछ बनाना था। आपने डिफरेंट चीजों को बना लिया, सबसे पहली तो ये बात है कि अल्लाह को अपना सब कुछ बना ले। दूसरी बात क्या है, अल्लाह की याद में जिंदगी गुजारना। एक तो ना जुबान से जिक्र करना, दूसरा उसकी याद में अपनी जिंदगी गुजारना, यानी उसका ख्याल जहन में रहे कि मेरे रब का मुझ पे एहसान है, मैंने उसकी नाफरमानी नहीं करनी। अगली नंबर 3 बात है कि उसी को मदद के लिए पुकारना। जब कभी मदद की जरूरत हो तो उसी को पुकारना, नजरें उठें तो उसी की तरफ उठें। नंबर 4 ये कि ट्रस्ट, भरोसा सिर्फ अल्लाह की जात पे करना। कहते हैं कि जो है अगर भरोसा सीखना है तो एक बच्चे से सीखो। एक बच्चे को अपनी माँ पे कैसा भरोसा होता है ना, आप वो ना आप बेबीज को देखें, छोटे बच्चों को देखें, इतने छोटे होते हैं मासूम, उनको कुछ समझ नहीं होती, लेकिन उनको ये लगता है कि उनकी माँ उनको बचा लेगी हर हाम से, हर हर एक खतरे से, हर एक तकलीफ से। तो उनको कोई भी तकलीफ होती ना, वो माँ की तरफ भाग के आते हैं, भागे माँ की तरफ आते हैं। कोई उनको खतरा महसूस होता है तो माँ से आके चिमट जाते हैं। हालांकि वो क्या है, वो एक कमजोर सी औरत है, वो तो नहीं उनको बचा सकती ना, लेकिन उस बच्चे का भरोसा देखो माँ पे कितना है। वो आके उसी के साथ चिमटता है, उसको लगता है कि ये मुझे हर चीज से बचा लेगी। तो सुभान अल्लाह, फिर कई मुफस्सिरीन ऐसे कहते हैं कि देखो एक बच्चा एक कमजोर के ऊपर ऐसा भरोसा करता है कि उसको लगता है कि ये उसको हर एक चीज से, हर एक खतरे से, हर एक बुराई से बचा लेगी। और तुम्हारा रब तो हर ताकत का मालिक है, वो वाकई तुम्हें बचा सकता है, लेकिन तुम उसके पास ऐसे चिमट के नहीं आते, तुम उसकी तरफ ऐसे नहीं दौड़ के आते जैसे एक बच्चा माँ की तरफ दौड़ के आता। तो अगर भरोसा सीखना है तो इस बच्चे से ही सीख लो, जो कितनी उम्मीद के साथ, कितने भरोसे के साथ अपने आप को माँ के आगे गिरा देता है, उसके दामन को पकड़ लेता है, उसके दामन में अपना सर छुपा लेता है। उसको लगता है बस ये ही है, इसी ने मुझे बचा लेना। वो कमजोर पे इतना भरोसा करता है, तुम सारी ताकतों के मालिक पे भी उस तरफ भरोसा नहीं करते। तो ट्रस्ट सिर्फ अल्लाह की जात पे करना है। नंबर 5 ये कि अल्लाह की इताअत करनी है, ये भी इबादत है। फिर अगली बात ये कि अल्लाह के लिए जिंदगी गुजारनी है। आम तौर पे जब लोग बोलते भी है ना, बात करते हैं तो कहते हैं कि उससे बड़ी मोहब्बत का इजहार करते हैं, मेरी तो जिंदगी बस तुम्हारे लिए। कभी बीवी शौहर को कहती है, कभी माँ बाप बच्चों को कहते हैं, मैं तो इसके लिए जीती हूँ, है ना। तो जीना तो अल्लाह के लिए है, इन्ना सलाती व नुसुकी व महयाया वह मामाती लिल्लाह रब्बिल आलमीन, मेरी तो नमाज भी, मेरी कुर्बानी भी, मेरा जीना मरना मेरे रब के लिए। झूठ बोलते हैं फिर ये तो झूठ है। हम तो बच्चों को कह रहे थे मैं तो इसके लिए जीती हूँ, बस यही है, बस जैसे कि बस इसी, यही मेरी कुल कायनात है। और अगर इनमें से फिर कोई रिश्ता जुदा हो जाता है तो फिर इंसान कहता है अब मुझे किसके लिए जीना है, क्योंकि वो वाकई उसी के लिए जी रहा था। अल्लाह के लिए तो कभी सोचा ही नहीं कि हम जिए। किसी को ये भी कहते हुए सुना है कि मैं अल्लाह के लिए जीती हूँ, मेरी जिंदगी उसके लिए, कभी सुना आपने? मैंने तो कभी नहीं सुना। यही सुनते हैं फलाने के लिए, फलाने के लिए। किसी को किससे मोहब्बत हो जाती है, कहता मैं इसके लिए जीता हूँ, इसी के लिए मरता हूँ, इसी के लिए जीता हूँ, इसी इश्क के अंदर शेरो शायरियां होती हैं। फिर मगर कोई ऐसा दीवाना नजर नहीं आता कि जो अल्लाह के लिए भी ऐसा कह रहा हूँ कि जिसने जिंदगी दी है कोई ये भी तो कहे कि मैं उसके लिए जीता हूँ। कितने एहसान फरामोश हैं हम। जिंदगी उसने दी है और जी किसी और के रह रहे हैं। कोई माल की खातिर जीता है, कोई शोहरत की खातिर जीता है, कोई इज्जत की खातिर जीता है। जब हम कहते हैं इन्ना लिल्लाहि व इन्ना इलैहि राजिऊन, सुन ये कहना तो आ गया लेकिन इसका मतलब समझते हैं? इन्ना लिल्लाहि, हम अल्लाह ही के लिए तो हैं, तब भी झूठ बोलते हैं। कहाँ है अल्लाह के लिए, कहाँ है? मैं आपके लिए हूँ, मैं आपकी हूँ, सिर्फ और सिर्फ आपकी। एक डायलॉग हम किन के लिए बोलते हैं? मैं तुम्हारी हूँ, मेरी तो जिंदगी तुम्हारी है, ये किन के लिए बोलते हैं? कभी शऊर के साथ अल्लाह के लिए बोला? ये तो हमने रटे हुए अरबी में अल्फाज तो हम कह देते हैं चलो ये भी बोलना, इन्ना लिल्लाहि व इन्ना। कभी वाकई शऊर से दिल में ये कहा अल्लाह मेरी जिंदगी आपकी है, मेरा जीना मरना तेरे लिए है मेरे रब। हम दूसरों को कहते हैं वो मीन है, वो सेल्फिश है, वो मतलबी है, वो फलां है। हमसे ज्यादा मतलबी कौन हो सकता है? जिंदगी किसी से ली हुई है और जीते किसी और के लिए। सुभानअल्लाह। इसीलिए अल्लाह ताला ये फरमाते हैं वबुदू रब्बकुम, अपने रब की इबादत करो, आओ उसकी गुलामी करो, उसके हो जाओ, उसके बन के रहो, उसने तुमको पैदा किया है, लोगो आओ उसकी तरफ, सबको दावत है, ए काफिरों तुम भी उसकी तरफ आ जाओ, तुम्हें भी उसी ने पैदा किया है, सिर्फ मुसलमानों पे नहीं उसका एहसान, तुमको भी तो उसी ने पैदा किया है। और जो तुम्हारे बाप दादा थे, तुम सोचते हो कि हमारे बाप दादा तो किसी और की पूजा करते थे, वो तो कुछ और मानते थे, तो हमने तो उन्हीं के रास्ते पर चलना है। नहीं, तुम्हारे बाप दादा को भी अल्लाह ने ही पैदा किया है, वो भी अल्लाह ही की मखलूक थे, तो जैसे तुमसे गलती हो सकती उनसे भी गलती हो सकती। अब अक्सर देखें इंसान के जहन में होता है कि हमारे माँ बाप या हमारे बाप दादा या हमारे अबाओ अजदाद का जब वो जिक्र करता है ना तो इतनी ताजीम होती है ऐसे लगता है वो कभी कोई गलती कर ही नहीं सकते थे, वो तो इतने बस इतनी ऐसी चीज थे ना कि उनसे कभी कुछ गलत हो ही नहीं सकता, तो उनकी हर चीज एक्सीलेंट है, बस वो तो जैसे हर खता से पाक है। ऐसा नहीं है, वो भी अल्लाह की मखलूक है, वो भी आपकी तरह के और मेरी तरह के इंसान ही थे, ठीक है। काबिले ताजीम हमारे लिए इसलिए हैं, काबिले इज्जत इसलिए हैं कि वो हमारे बड़े थे, मगर इससे आगे ये नहीं है कि वो परफेक्ट थे, वो भी अल्लाह की मखलूक है और उनसे भी गलतियां हुई हैं और होती हैं गलतियां, क्योंकि वो इंसान थे। तो अगर उन्होंने कोई चीज गलत की है तो तुम अंधाधुंध उनको फॉलो नहीं करोगे, ये ना देखो कि ये मेरे आबाओ अजदाद का रास्ता था तो मैंने वो फॉलो करना है, ये देखो कि हक का रास्ता कौन सा है, सही रास्ता कौन सा है, मैंने उसको फॉलो करना। आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, जब आप सल्लल्लाहु अलैहि वसल्लम से पूछा गया कि सबसे बड़ा गुनाह कौन सा है, तो आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया अल्लाह के साथ जो तुम्हारा खालिक है اس کے ساتھ کسی کو شریک کرنا یہ سب سے بڑا گناہ ہے، سب سے بڑا گناہ۔ یہ تمہیں پیدا اس نے کیا اور تم ماننا کسی اور کی شروع ہو جاؤ، کبھی نفس کی مانو اور کبھی کسی اور کی مانو۔ اور یہ تم سب کیوں کرو گے؟ کیوں اللہ کی عبادت کرنا ضروری ہے بتائیے؟ اگر ہم سے کوئی پوچھے اس کا فائدہ کیا ہے، یا اگر نہیں کرتے تو کیا نقصان ہے، کیا کہیں گے آپ؟ پہلے تو یہاں پہ یہ پتہ چل گیا نا آپ کیوں کریں گے اللہ کی عبادت۔ آگے بھی اس کا جواب ہے، الذی، دیکھیں الذی خلقکم ہے، آگے بھی ہے الذی جعل لکم، ہے نا اگلی جو آیت ہے، مگر اس سے پہلے ایک بات کہی گئی ہے، کیا فائدہ ہوگا آپ کو اللہ کی عبادت کرنے کا، یا اگر نہیں کرتے تو کیا نقصان ہوگا، اس کا جواب ہے یہاں پہ، لعلکم تتقون، اس لیے تم اللہ کی عبادت کرو۔ اچھا اگر ہم یہاں سے دیکھیں نا، یا ایھا الناس اعبدوا ربکم، اے انسانوں، اے انسانیت، اے لوگو، اللہ کی عبادت کرو، رب کی عبادت کرو، اپنے رب کی، سب سے پہلے تو اپنے رب کی۔ کم کے اوپر آپ ذرا توجہ دیں، وہ تمہارا ہی رب ہے، وہ ہے تمہارا رب، تم اوروں کو رب بنائے ہوئے ہو، وہ ہے، اس نے تمہیں پیدا کیا، اس نے تمہیں سب کچھ دیا، وہ تمہارا ہی تو ہے۔ جو جس کی بنائی ہوئی چیز ہوتی ہے وہ اس کو کتنی پیاری ہوتی ہے نا، تو اللہ تعالیٰ کو بھی اپنی بنائی ہوئی مخلوق بہت پیاری ہے، اس کو بہت محبت ہے، تو کہتا ہے کہ عبادت کرو اپنے رب کی۔ آگے آپ اس کو یہاں سے جوڑے، لعلکم تتقون، اس لیے عبادت کرو تاکہ تم بچ سکو، ٹھیک ہے؟ کس لیے عبادت کرنی ہے؟ کہ آپ بچ جائیں۔ کس چیز سے بچنا ہے؟ دنیا میں بھی غلط راستے پر چلنے سے، کیونکہ اگر تم نے اس کی نہ مانی نا، دنیا کا بھی نقصان ہے، دنیا میں بھی تمہیں کبھی پیس آف مائنڈ نہیں ملے گا، کبھی سکون نہیں آئے گا، تمہیں ترقیاں مل بھی جائیں، تمہیں مال مل بھی جائے، تمہیں گھر مل بھی جائیں، عالی شان چیزیں بھی مل جائیں، لیکن دل کا سکون کبھی نہیں ملے گا، چین کبھی نہیں آئے گا، کیونکہ تم نے اپنی روح کو اپنے رب سے توڑا ہوا ہے، دور کیا ہوا ہے۔ یہ روح جو ہے نا، یہ اپنے رب سے ملنے کے لیے تڑپتی ہے، یہ اپنے رب کے سے جڑنے کے لیے تڑپتی ہے۔ یہ جسم ہے، یہ مٹی کا بنا ہوا ہے، روح کیا ہے؟ روح اللہ تعالیٰ نے اپنے پاس سے پم کی، روح مٹی کی نہیں ہے بنی ہوئی، روح اللہ کی طرف سے آئی ہے۔ تو اس جیسے یہ جسم ہے نا، یہ مٹی کی طرف اٹریکٹ ہوتا ہے، یہیں کی چیزیں، مادی چیزیں، ان کی طرف اٹریکٹ ہوتا ہے، اسی طرح روح اللہ کی طرف اٹریکٹ ہوتی ہے۔ تو جسم کو تو ہم سب چیزیں پہنچا رہے ہیں، اس کو تو لگژریز دے رہے ہیں، اس کو تو کھلا رہے ہیں، پلا رہے ہیں، پہنا رہے ہیں، آرام کا اس کا خیال رکھ رہے ہیں، روح کا کیا حال ہے؟ روح اندر سے ویک ہوتی چلی جا رہی ہے، کیونکہ اس کی کوئی غذا نہیں مل رہی۔ اس کی غذا کہاں سے ملے گی؟ اس کی غذا بھی آسمان سے ہی آئے گی، کیونکہ یہ تو وہاں کی چیز ہے نا، تو اس کی غذا بھی وہیں سے آئے گی، اور اس کی غذا ہے یہ قرآن، یہ وحی جو آسمان سے نازل ہوئی ہے، اس کو اس کے رب کے ساتھ جوڑیں تب یہ سکون پائے گی۔ اس کے سامنے آپ سونے چاندی اور دنیا کے خزانوں کے ڈھیر بھی لگا دیں گے تو یہ روح چین نہیں پائے گی جب تک اس کو اپنے رب کے ساتھ نہ جوڑیں۔ ایسے ہی ہے جیسے آپ بھوکے کے سامنے زیور لا کے رکھ لیں اور آپ اس کو کہیں لو یہ زیور میں تمہیں دیتی ہوں، زیور تو کتنا قیمتی ہے، وہ کہتا ہے مجھے روٹی دے دو، مجھے پیاس لگی، مجھے پانی دے دو، میں نے زیور کا کیا کرنا۔ اسی طرح یہ روح ہے، آپ اس کو بہلاتے ہیں دنیا کے نغموں سے، گانوں سے، میوزک سے، پیسوں سے، بڑے گھروں سے، اس روح کو بہلانے کی کوشش کرتے ہیں، وہ اس کو کیا، وہ تو پیاسی ہے، وہ تو بھوکی ہے، اس کو رب کے ساتھ کنیکشن چاہیے۔ آپ ان کو ان چیزوں سے اس کو روح کو بہلانے میں لگے تو اس کو تو کبھی ان سے چین نہیں آئے گا۔ اور آپ سوچتے ہیں چین کیوں نہیں آ رہا، سکون کیوں نہیں آ رہا، اور لے کر آؤ، اور لے کر آؤ، اور ملے گا نا پھر سکون آئے گا، وہ تو اور لاتے جائیں گے لیکن وہ اس کے لیے ہے ہی نہیں۔ بھوکے کے لیے اس خزانے بھی آگے رکھ دو، اس کے لیے وہ کوئی کام کے نہیں جب تک اس کو روٹی نہ مل جائے۔ اسی طرح یہ روح کا حال ہے، آپ غلط دروازے پر نوک کر رہے ہیں، इसको रब के साथ जोड़ें, तो लअल्लकुम तत्तकून, ताकि तुम बच सको, दुनिया में भी तुम्हारी जिंदगी सुखी गुजरेगी और आखरत में क्या, अल्लाह के अजाबों से बच सको। बचने का यही नुस्खा है कि अल्लाह की इबादत करो। अब ये ऐसे ही है जैसे कोई डॉक्टर किसी मरीज को कह दे आपका मर्ज जो है ना इतना आगे बढ़ गया, आपके बचने की सिर्फ एक सूरत है कि आप ये दवाई इस्तेमाल करें, वरना आप बचेंगी नहीं। तो वो क्या करेगी मरीज, वो तो जितनी मुमकिन कोशिश उससे हो सकती है, महंगी से महंगी दवाई है चाहे कितनी भी तकलीफ दे है उस इलाज को कराना, या कितना भी तकलीफ दे है उसके उसके और साइड इफेक्ट्स हैं, मगर वो उसको उस दवा को इस्तेमाल करेगी ना। क्यों? इसलिए कि उसको पता है कि बचत की सूरत सिर्फ यही है। हालांकि ये तो छोटी सी जिंदगी है जिसको बचाने के लिए वो इतने जतन कर रही है, जिसने बचना फिर भी नहीं है, फिर भी एक दिन खत्म हो जाना है। और उस जिंदगी के बारे में क्या ख्याल है जिसने कभी खत्म नहीं होना, उस जिंदगी को बचाने के लिए हमें कितनी कोशिश करनी चाहिए। अगर अल्लाह ताला ने बता दिया है कि बचने की सिर्फ एक ही सूरत है कि तुम सिर्फ अपने रब की इबादत करो, तो फिर क्या हमें आखिरी हद तक कोशिश नहीं करनी कि हम अपने आप को बचा लें? बीमारी से इतना डरते हो कि मर ना जाओ, हालांकि बीमारी मार नहीं सकती, फिर भी इतना डरते हो, हर तरह का इलाज कराने पे तैयार हो जाते, और जहन्नम से नहीं डरते जिसका अजाब इतना सख्त है कि कभी चैन आएगा ही नहीं। बीमारियों की तकलीफ से इतना खौफ है कि मर ना जाऊं, मौत ना आ जाए, तकलीफ ना हो जाए, और वहां पे मौत मांगेंगे तो तब भी मौत नहीं आएगी, तकलीफ ही तकलीफ है, क्या उससे बचने की फिक्र नहीं है? देखें किसी बंदे को जिसको कोई डॉक्टर ऐसी बीमारी बता दे, कैसे दौड़ता है दवा के लिए, कहीं दूर भी मिल रही होगी ना वहां से भी मंगवाएगा, उसकी भाग दौड़ देखें, उसकी तड़प देखें उस दवा के लिए कि जल्दी मुझे मिल जाए ताकि मैं ठीक हो जाऊं। और अल्लाह ताला फरमाते हैं अपने आप को बचाने के लिए ये काम करो, वरना बचोगे नहीं तुम। और वो रब आगे उसके एहसानात देखें, अल्लाह ताला ने अपने एहसानात यहां पे गिनवाए हैं इसलिए नहीं कि एहसान जिता रहा है, इसलिए कि तुम आ जाओ उसकी तरफ, उसके बंदे बन जाओ। फिर देखो उसने तुम्हें पैदा करके ऐसे ही नहीं छोड़ दिया कि ठीक है पैदा कर दिया और उसके बाद ना उसका जिंदगी में दोबारा ये जमीन पे रहने का कोई इंतजाम है, ना कोई खुराक का इंतजाम है, ना यहाँ पे कोई चलने फिरने का इंतजाम है, ना पानी का इंतजाम है, कुछ भी नहीं, बस ऐसे ही उसको छोड़ के बस किसी जगह पे भी डाल दिया। नहीं, अल्लज़ी जअला लकुमुल अर्ध फिराशन, वो रब जिसने बनाया तुम्हारे लिए जमीन को फर्श, उसने जमीन को हमवार कर दिया, बिछा दिया तुम्हारे लिए। कैसे बिछाया है? ऐसे बिछाया है कि देखें इतनी स्मूथ की हुई है, वरना आप जरा सोचें थोड़ी देर के लिए कि अगर इस जमीन के ऊपर नोके निकली होती जैसे कील है, हर तरफ कील ही कील होते, या ये जमीन दलदल होती, या डेजर्ट होती हर तरफ, हर तरफ पानी होता, या स्पेस की तरह होती, तो कैसे रहते यहां पे? या जैसे दूसरे सैयारों पे पानी ही नहीं है, या टेम्परेचर इतना सख्त है, नहीं, अल्लाह ताला ने इसको तुम्हारे रहने के काबिल बनाया। जिंदगी गुजारने के लिए जिन जिन चीजों की जरूरत थी ना, एक एक चीज अल्लाह ताला ने पहले से प्रोवाइड कर दी, अरेंज की हुई है, जैसे पूरा अरेंजमेंट, जैसे दस्तरखान तैयार होता है ना, जैसे डाइनिंग टेबल पे खाना रख दिया जाता है, अब फिर आपको बुलाया जाता है, इस तरह से अल्लाह ताला ने انسان کو پیدا کرنے سے پہلے دسترخوان بچھا دیا ہوا، ہر چیز کو اس کے مطابق ویسا پروپورشنل رکھا ہے، یہ کسی قسم کی اس کو یہاں پہ تکلیف نہ ہو۔ تو اللہ تعالیٰ نے دیکھو یہ اس زمین کو ایسا بنایا کہ اس کو سموتھ بھی کیا کہ آپ چل سکیں، اس میں گریویٹی بھی رکھی کہ قدم اٹھا سکیں، اتنی بھی نہیں گریویٹیشنل پل رکھ دی کہ انسان قدم ہی نہ اٹھا سکے، اور اتنی کم بھی نہیں رکھی کہ جب اٹھائے تو اڑتا پھرے، جیسے چاند پہ اڑتے ہیں لوگ، جب جاتے ہیں وہاں پہ قدم ہی نہیں رکھا جاتا، ایک قدم اٹھاتے ہیں تو اڑ کے وہاں جاتے ہیں، ایسا بھی نہیں بنایا۔ اور پھر دیکھیں فوڈ کا اسٹوریج بھی اس زمین کو ہی بنا دیا، اسی میں سے آپ کا کھانا نکلتا ہے نا، صدیوں سے نکل رہا ہے۔ پانی کا اسٹوریج بھی اس زمین کو بنا دیا، اسی کے اندر ہے نا، پانی بھی رکھ دیا، آپ کھودتے ہیں اندر سے پانی نکل آتا ہے، اس کے اندر لاوا ہے بھرا ہوا۔ لیکن سبحان اللہ، کبھی آپ نے آگ کے اوپر پھول کھلتے دیکھے نہیں؟ دیکھے وہ زمین کو دیکھ لے نا، اس کے نیچے لاوا ہے، اوپر پھول کھلے، اگر لاوا نکل رہا ہے تو کوئی یہاں پہ رہنے کے قابل نہ رہے یہ جگہ۔ اسی میں سے کھاتے ہو، اسی میں سے پیتے ہو، اسی کے اوپر زندگی گزارتے ہو، اسی کے اندر جاتے ہو، کیسے تمہارے لیے بنا دیا اس کو۔ والسماء بناءً، اور آسمان کو تمہارے لیے چھت بنا دیا، ایسی چھت کی طرح۔ چھت کس لیے ہوتی ہے؟ آپ کیوں چھت بناتے ہیں اپنے گھر کی؟ تاکہ پروٹیکشن رہے، پروٹیکشن کے لیے۔ تو اس چھت کو اللہ تعالیٰ نے زمین کے گرد ایسے تان دیا، نہ اس کے کوئی پلرز ہیں، اور آپ کو اتنی پروٹیکشن دیتی ہے کہ جو سورج کی ہارمفل ریز ہیں نا، وہ آپ تک نہیں پہنچتی۔ اب پتہ ہے یہ چھن کے آتی ہیں، ایسے نہیں آتی، سٹریٹ اگر آ جائے نا تو انسان کی زندگی یہاں پہ گزارنا مشکل ہو جائے۔ ابھی وہ کہتے ہیں اوزون لیئر میں ایک اتنا سا سوراخ ہو گیا، اس کی وجہ سے کتنی مشکل پڑ گئی، وہ بھی انسانوں کے اپنے گناہوں کی وجہ سے، اپنے کاموں کی وجہ سے۔ تو اگر یہ نہ ہوتا، آسمان کی چھت نہ ہوتی، جو بھی ستارہ اوپر سے ٹوٹتا آ کے نیچے گر جاتا۔ آپ سڑک پہ جا رہے ہوتے، آسمان سے کوئی راک گرتی اور سر پھاڑ دیتی کسی کا، سوچیں آپ ذرا، آسمان فضا میں تو، خلا میں تو، اسپیس میں کتنی چیزیں ہیں اڑتی پھر رہی ہیں، یہاں پہ آ کے کیوں نہیں گر جاتی؟ اللہ تعالیٰ نے یہ چھت پروٹیکشن کے لیے بنا دی ہے۔ کوئی چیز ٹوٹ کے بھی آتی ہے تو آگ کا گولا بھی آ رہا ہے تو وہ بھی زمین پہ نیچے پہنچتے پہنچتے بجھ جاتا ہے، ورنہ آگ گر رہی ہوتی آسمان سے، کبھی ہم جا رہے ہیں تو آگ یہاں پہ گر رہی ہے، کبھی ہم جا رہے ہیں تو کہیں پتھر گر رہے ہیں۔ اب جیسے دنیا میں اتنا فساد ہے، اگر آسمان سے بھی فساد ہی نکل، انسانوں نے تو یہاں پہ کتنا فساد مچایا ہوا نا، آسمانوں کے اوپر بھی ایسا فساد ہوتا تو کبھی آپ جا رہے ہیں تو کچھ گر رہا ہے، کبھی آپ جا رہے ہیں تو اوپر سے کوئی آ رہا گر رہا ہے، کبھی کوئی بلٹ آ رہا ہے، کبھی کوئی پتھر آ رہا ہے، کبھی کوئی نوکیلی چیز آ رہی ہے، کبھی آگ کا انگارا آپ کے اوپر گر رہا ہے، کبھی گھروں کے اوپر گر رہا ہے، تو کیا ہوتا، یہاں پہ تو رہنا ہی مشکل ہو جاتا۔ اللہ تعالیٰ نے آسمان کی چھت تان دی۔ وَأَنزَلَ مِنَ السَّمَاءِ مَاءً، اور تمہارے لیے آسمان سے پانی برسایا، چھت سے حفاظت کری، ہر ایک خطرناک چیز سے حفاظت رہے، اور پھر آسمان سے پانی برسا دیا۔ آپ دیکھیں اس واٹر سائیکل کو، سبحان اللہ کہ کیسا واٹر سائیکل ہے۔ اللہ تعالیٰ نے سمندروں کے پانی کو اوپر لے کے جاتا اور پھر وہاں سے دوبارہ وہ سمجھ لے صاف ستھرا ہو کے پانی کی شکل میں، بارش کی شکل میں نیچے آتا ہے۔ واٹر سائیکل انسانوں کو چلانا پڑتا نا تو سارے کے سارے وسائل آپ کے ختم ہو جاتے، اتنا ٹنوں پانی آپ بادلوں تک پہنچا سکتے تھے بھلا، وہاں سے جہازوں میں لے کر جاتے اوپر اور وہاں سے وہاں پہ پہنچاتے اور پھر وہاں سے پھینکتے۔ وہ پتہ ہے دنیا سے ویپرز کی صورت میں، بخارات کی صورت میں جو پانی اوپر اٹھتا ہے، پتہ ہے کتنا اٹھتا ہے؟ ایوری ایئر 513 ٹریلین ٹنز، ٹریلین ٹنز، اور ٹریلین پتہ ہے کتنے ہوتے؟ 10 خرب۔ اتنا پانی دنیا سے اٹھتا ہے، سمندروں سے اٹھتا ہے بخارات کی صورت میں اور اوپر جاتا ہے اور بارش کی صورت میں برستا ہے ہر سال۔ اب یہ سمجھ لیں سارے سمندر اوپر کی سیر کر کے آتے ہیں، کبھی ایک کی باری ہے کبھی دوسرے کی، اللہ تعالیٰ نے سمندروں کی بھی بوریت دور کرنے کا انتظام کیا ہوا۔ تو کیا کیا انتظام اس رب نے تمہارے لیے کیے ہیں۔ تو جانتے ہو یہ بارش کیوں برستی ہے؟ جانتے ہو जानते हो जमीन क्यों हमवार कर दी हुई है, और जानते हो आसमान को छत क्यों बनाया? पता है आपको क्यों किया ये सब? देखें इसी आयत के अंदर इसका जवाब है। सर्कल करें उस जवाब को, कौन सा लफ्ज है जो इसका जवाब है? लकुम, आपके लिए, तुम्हारे लिए किया है। सुभान अल्लाह। और फिर पानी बरसाया, फ अखरजा बिही मिनत समारवाती रिस्कन लकुम, इस पानी से फिर तुम्हारे लिए चीजें उगाई, तरह तरह की चीजें, कैसी कैसी नबातात तुम्हारे लिए उगाई हैं अल्लाह ने, लकुम, तुम्हारे सर्वाइवल के ही लिए। नहीं, उसने सिर्फ इंतजाम किया कि सिर्फ जो इसकी जरूरत है उतनी पूरी कर जाए। जरूरत तो हमारी एक रोटी और एक पानी से भी पूरी हो सकती थी, हो सकती थी कि नहीं? सिर्फ गंदम होती और पानी होता, बस वही खा लिया करते, सरवाइव तो कर सकते थे ना। उसने सिर्फ सर्वाइवल का इंतजाम नहीं किया, उसने आपके आराम का भी इंतजाम किया, आपकी लज्जत का सामान भी किया। उसने पानी उतारा और उससे तरह तरह के समरात निकाले तुम्हारे लिए, तुम्हारे लिए इतने इंतजाम किए हैं अल्लाह ने। एक मट्टी, एक पानी है, कहीं उससे आम निकाला, कहीं सेब निकाला, कहीं केला निकाला, कहीं अमरूद निकाला, कहीं साग निकाला, कहीं अंगूर निकाला, कहीं ककड़ी निकाली, कहीं प्याज निकाला, कहीं टमाटर निकाला, कहीं तरबूज निकाला, कितनी तरह की चीजें निकाली। क्यों इतनी तरह की निकाली? एक ही फल निकाल देता। क्यों इतने फल जिनके इतने रंग, इतने टेस्ट, इतनी सारी खुशबुएं? क्यों क्यों इतना कुछ किया? तुम्हारी नाज बरदारियां उठाई हैं अल्लाह ने, ऐसी पैकिंग करके इन फलों की तुम तक पहुंचाई है कि फल भी कहीं खराब ना हो जाए, तुम तक पहुंच जाए सही पैकिंग में। केला है तो छिलके के अंदर, ऑरेंज है तो वो छिलके के अंदर, तरबूज है तो उसका एक शेल है, आम है तो उसका एक छिलका है, अंगूर है तो उसका एक छिलका है, अनार है तो देखो वो कैसे उसमें बंद है, कि दाना दाना तुम तक प्रिजर्व पहुंच जाए। अभी तुमने सोचा कि ये केला कभी मट्टी था, ये अंगूर कभी मट्टी था, ये स्ट्रॉबेरी कभी मट्टी थी? कितनी सारी स्वीट डिशेस तुम्हारे लिए बना दी, कहीं लीची है, कहीं चेरी है, कहीं खरबूजा है। तबारक अल्लाह अहसनुल खालिकीन, वो जिसने तुम्हारे लिए इतना कुछ पैदा किया, वो कहता है अपने रब के हो जाओ। देखो जिसने तुम्हारे लिए रंग बिरंगे जायके बनाए, कितने सारे जायके हैं, कितनी सारी खुशबुएं और कितनी प्यारी शक्लें हैं, हर एक के कलर्स कितने खूबसूरत हैं। आप तो अपनी डाइनिंग टेबल पे वो आर्टिफिशियल रख के ना, तो उससे खूबसूरती करते रहते हैं, वो अल्लाह की बनाई हुई है चीजें जिनकी डेकोरेशन भी करते हैं। इंसान को तो थोड़ी आती है ऐसी, वो ही सेब रख दिया, अंगूर रख दिए और वो कुछ और चीजें रख दी ताकि वो खूबसूरती लगे, क्योंकि आपको पता है हालांकि उसके अंदर ना जायका है, ना खुशबू है, ना कुछ और, लेकिन आपको पता है कि इनके कलर्स कितने प्यारे हैं, ये देखने में भी खूबसूरत है, इसीलिए तो आप डेकोरेट करते हैं। और सिर्फ खाने के होते तो आप थोड़ी आर्टिफिशियल वहां रखते हैं, आपको पता है कि देखने में भी इनको मजा आता है, आंखों को लज्जत मिलती है, इसलिए आप डेकोरेशन के लिए भी उनको इस्तेमाल करते हैं, वैसे बना के रखने की कोशिश करते हैं। तो अल्लाह ताला ने कैसे कैसे इंसान का जी बहलाया, कैसे कैसे वो इसको बुलाता है, जैसे कोई मां रूठे बच्चे को बुलाती है ना, कि कभी एक खिलौना आगे करती है, कभी दूसरा आगे करती है, कभी एक खाने की चीज देती है, कभी बिस्किट निकालती है, कभी कोई और चीज निकालती है, तो वो बच्चे को बहलाते हैं ना, मनाते हैं, जबरदस्ती से नहीं मनाते, वैसे ही मां मना रही होती है। तो वो कहते हैं ये देखो मैंने तुम्हारे लिए ये बनाया, ये देखो ये बनाया, ये देखो ये बनाया, कितना कुछ तुम्हारे लिए मैंने इंतजाम किया, तुम मुझे ही छोड़ के औरों की तरफ भागते हो, तुम मुझे ही भूल जाते हो। फला तजालु लिल्लाही अंदादन, तो तुम अल्लाह के साथ शरीक बना लेते हो। तो उसके साथ और पार्टनर बनाते हो। किसी ने भी उसकी हेल्प नहीं की ये सब बनाने के लिए, ना उसको मदद चाहिए, किसी ने भी कोई शेयर नहीं डाला ये सब काम करने के लिए, किसी का शेयर नहीं है इसमें, फिर क्यों किसी और की पूजा करते हो? कोई ऐसा नहीं है जो जमीन को फर्श बना दे, फिर तुम किसी और से दुआएं क्यों मांगते हो? कोई ऐसा नहीं है जो तुम्हारे फलों में मिठास पैदा कर दे, फिर किसी और के आगे सजदे क्यों करते हो? कोई ऐसा नहीं है जिसने तुम्हारे लिए आसमान को छत बनाया, फिर किसी और के नाम पे जिंदगी क्यों गुजारते हो? कि मैंने अपनी जिंदगी उसके नाम कर दी, ये क्यों कहते हो? कोई भी ऐसा नहीं है जो आसमान से तुम्हारे लिए बारिश बरसा सकता हो, फिर तुम्हारे तसव्वुर में कोई और क्यों रहता है? अल्लाह को छोड़ के। तो फला तजालू लिल्लाही अंदादन, और अल्लाह ताला ने गिला किया ना, वमिन अन्नासि मन यत्तखिज़ु मिन दूनिल्लाहि अंदादन, लोगों में से कुछ ऐसे हैं जो अल्लाह को छोड़ के उसके साथ शरीक ठहराते हैं, अंदाद ठहराते हैं। कैसे ठहराते हैं? युहिब्बूनहुम कहुब्बिल्लाह, वो उनसे ऐसी मोहब्बत करते हैं जैसे अल्लाह से मोहब्बत करनी चाहिए, क्योंकि मोहब्बत में भी शिर्क होता है, पता है आपको? इबादत का मतलब ये भी है कि सबसे ज्यादा अल्लाह ताला से मोहब्बत की जाए। मैंने आपको क्या इबादत का मतलब बताया था, अल्लाह की ताजीम, उसके आगे आजी, बहुत ज्यादा मोहब्बत के साथ। तो सबसे ज्यादा मोहब्बत के लायक वो जात है, लेकिन ये क्या करते हैं, अल्लाह के साथ शरीक ठहराते हैं। कैसे शरीक करते हैं? युहिब्बूनहुम, वो उनसे मोहब्बत करते हैं जैसे अल्लाह से मोहब्बत करनी चाहिए। मेरा दिल जान आपके लिए, आप मेरे फलां हैं, आप मेरे ये किसी और के लिए कलिमात कहे जाते हैं, अल्लाह के लिए तो नहीं कभी कहे जाते। वो उनसे ऐसी मोहब्बत करते हैं जैसे अल्लाह से करनी चाहिए, अल्लाह के बराबर उनको ठहरा देते हैं। अल्लाह से मांगना चाहिए वो उनसे मांगते हैं, अल्लाह पे जैसे भरोसा करना चाहिए वो उनके ऊपर वैसा भरोसा रखते हैं। वो कहते हैं ये नहीं होगा तो क्या होगा, वो ये कहते हैं, ये नहीं होगा तो खाएंगे कहां से, ये जॉब करता था, ये ना रहा तो फिर हम किधर जाएंगे, हमारा क्या होगा? कैसा कैसा शिर्क हो रहा है आज। आप सल्लल्लाहु अलैहि वसल्लम ने तो इतना सा भी शिर्क बर्दाश्त नहीं किया था कि किसी ने आके कहा था कि जो आप चाहें और जो अल्लाह चाहे, किसी ने ये कहा था? सिर्फ इतनी बात कही थी कि जो आप चाहें जो अल्लाह चाहे, यानी माशाल्लाह जैसे हम कहते हैं ना, माशाल्लाह। तो उसने सिर्फ ये कह दिया कि माशाल्लाह और वा माशाअका, और जो आप चाहें। आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया क्या तू मुझे अल्लाह के साथ शरीक करता है? वा मा शिता कहा था उसने, सॉरी, माशा अल्लाह वा मा शिता, जो आप चाहें। तो आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया अजअलतनी लिल्लाही निद्दा, क्या तू मुझे अल्लाह के साथ शरीक करता है कि मुझे कह रहा है कि जो आप भी चाहें? माशा अल्लाह वहदहू, जो अल्लाह चाहे, सिर्फ तन्हा अकेला अल्लाह, बस वही, सिर्फ इस कायनात में उसकी मशीयत चलती है, एक हस्ती का शाह जो वो चाहे वो चलता है। और तुम मुझे भी कह रहे हो कि जो आप चाहें वो भी चलता है? नहीं। और आज क्या है मुसलमानों में, सुभान अल्लाह, के आज मुसलमानों के अंदर ही वो लोग भी हैं कि इश्तेहार चलते हैं अखबारों में, टीवी में, नेट पे, हर काम हो जाएगा जो यानी ये चाहेंगे वो भी हो रहा है, घरेलू झगड़ा है, शादी का मसला है, मियां बीवी में नाचाकी है, संग दिल महबूब कदमों में, जॉब के मसले, इमिग्रेशन के प्रॉब्लम, लॉटरी का, वो सब हमें बस एक फोन कर दे, हर काम हो जाएगा। ये कोई खुदाई दावा नहीं, ये यकीनी बात है, आजमा के देखें आपके पैसे वापस फलां। बताएं ये शिर्क नहीं है तो भला और क्या है? और शिर्क क्या होता है? क्या आपने ये नहीं कह दिया जब उनके पास जाते हैं कि जो अल्लाह चाहे और जो ये भी चाहे? बस अल्लाह से तो मांग मांग के हम थक गए हैं, तो अब वहां से तो काम बना नहीं, तो अब इन्होंने हमारा काम कर देना। हाँ? और बेवकूफ लोग वहां चले जाते हैं, अब पता नहीं काम उनका बनता है नहीं बनता, वो तो नहीं मुझे पता, मगर ये जरूर पता है कि उनका ईमान नहीं रहता, इसके बाद अपना ईमान बेच देते हैं, क्योंकि हर काम सिर्फ अल्लाह ही के हाथ में है, उसके हिजन से होता है। जिस दिन आपने ये सोच लिया ना कि इस बाबे के पास से भी मेरा काम हो रहा है, तो बस फिर ईमान तो चला गया, आपने उसको भी शरीक बना लिया अल्लाह का। इसके पास जाने का मतलब ही यही है कि आपने उसके ऊपर भी भरोसा किया, आपने अपना ईमान उसके ऊपर भी रखा है। ये ईमान के लुटेरे हैं, यही तो शिर्क है। एक दावा अल्लाह करता है कि मेरे हाथ में सब कुछ है, और एक दावा ये कर रहे हैं कि हमारे हाथ में भी है, हमारे हाथ में भी ताकत है हर काम करने की, आपके काम बनाने की हम भी बना सकते हैं। ये भी जो है ना, यही तो शिर्क है, यही तो शरीक कर लिया। अल्लाह भी कर सकते, ये भी कर सकते। आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया था कि शिर्क इससे भी ज्यादा पोशीदा है जैसे चूंटी रात के अंधेरे में किसी काले पत्थर पे चल रही हो, ये भी शिर्क है। ये यानी शिर्क इतना छुपा हुआ है, इतना छुपा होगा यानी पता ही नहीं चलेगा लोगों को हम शिर्क कर रहे हैं। अब आप इससे अंदाजा लगाइए कि जो इतनी मुखफी चीज हो, इतनी छुपी हुई चीज हो, कितना मुश्किल है उसको डिटेक्ट करना। हत्ता कि जब इंसान कहता है कसम है अल्लाह की और कसम है तुम्हारी जिंदगी की, मुझे तुम्हारी जिंदगी की कसम, मुझे अपने बच्चों की कसम, यह भी शिर्क है। और इंसान का यह कहना अगर ये कुतिया ना होती तो चोर रात को हमारे घर में घुस आते, ये भी शिर्क है। यानी हमने ये वॉच डॉग रखा हुआ, अगर हमारा ये कुत्ता ना होता तो देखना चोरी हो जाती हमारे घर में, ये शिर्क है। यानी ये भी बचा सकता है मुझे नुकसान से। ये शिर्क है कि अगर बत्तख घर में ना होती तो चोरी हो जाती, क्योंकि बत्तख भी लोग रखते थे ना, बत्तख किसी को देख के, स्ट्रेंजर को देख के बोलने लगती है, तो ये ना होती तो चोरी हो जाती, ये भी शिर्क का कलमा है। और किसी का ये कॉल के जो अल्लाह चाहे और जो आप चाहें, ये भी शिर्क है। हमारी अल्लाह के आगे, फिर उसके बाद आपके आगे, ये भी शिर्क है। और ये सब कहना अगर डॉक्टर ना होता तो मैं बच नहीं सकती थी, ये शिर्क है, शिर्क है ये। अल्लाह अकबर, हमने अपने ये जुबान से ऐसे कलिमात को खत्म करना है। कॉन्शियसली इस चीज का ध्यान रखें कि मेरे मुंह से ऐसी बात ना निकल जाए। अगर मैं ये दवाई ना लेती तो मुझे आराम ना आता, मुझे इस दवा से आराम मिला, इस दवा से। आप भी ये दवा खाएं, इससे आराम आ जाता है। हाँ, आप ये कह सकते हैं कि अल्लाह ताला ने मेरे लिए इस दवा में शिफा डाली, अल्लाह ने मुझे इस दवा के जरिए आराम दिया। यानी ये सबब तो बना सकते हैं आप, लेकिन ये नहीं कह सकते कि इसी ने ये काम किया। अब मुंह से हमारे निकल जाता है, ये दवाई खाई तो मुझे आराम आया, नहीं, ये डॉक्टर था। अच्छा, वो कहते शुक्र है एम्बुलेंस टाइम पे आ गई, एम्बुलेंस ना पहुंचती ना टाइम पे, पैरामेडिक्स ना आते तो इसने नहीं बचना था। यानी पैरामेडिक्स आए तो उन्होंने बचा लिया, तो फिर अस्पतालों में लोग क्यों मर रहे हैं? उनके पास तो सामने डॉक्टर खड़ा होता है, वो क्यों मर रहे हैं फिर? अरे शुक्र है अस्पताल टाइम पे पहुंच के डॉक्टर वहां पे था ना, तो ये बच गया। उस टाइम पे ना पहुंचते ना तो फिर नहीं बच सकता था, उसने बचना ही बचना था। अल्लाह ने उसकी जिंदगी लिखी हुई थी अभी, इसलिए वो बच गया। अल्लाह ने ना लिखी होती तो अस्पताल में पहुंच के भी ना बचता, वो अस्पताल में एडमिट होता तब भी ना बचता। क्यों भूल जाते हैं फिर हम ये? हाय, वो घर से ना जाता, ना इस वक्त निकलता तो बच जाता, मरता ही ना, इस सड़क पे ना जाता तो ना मरता, ये क्यों चला गया? तो सड़क पे जाना उसका, उसने उसको मार दिया। नहीं, मौत ने वहां आना था इसलिए वो वहां पे गया। वो चल के वहां पे खुद गया क्योंकि अल्लाह ने उसको वहां मौत देनी थी। सब शिरकिया बातें, ये शिरक है, शिरक है, शिरक है। और याद रखें, इन अल्लाह ला यग़फिरु अन युशरक बिही, अल्लाह ताला ने शिरक माफ नहीं करना। ला यग़फिरु, अल्लाह नहीं माफ करता शिरक को। व यग़फिरु मा दून ज़ालिका लिमन यशा, जिसको चाहे, जिसको चाहे इसके अलावा जो भी गुनाह वो चाहे माफ कर दे। मगर शिर्क का तो उसने डिक्लेयर ऑलरेडी कर दिया है, उसने माफ नहीं करना शिर्क। बस पॉइंट ब्लैंक, शिर्क माफ नहीं होगा। फिर कब्रों के ऊपर जाके जब हम वहां पे, चलो कोई लोग तो अब समझदार हो गए, सजदे नहीं करते। कोई ज्यादा समझदार होते हैं तो वो कहते हैं कि अच्छा चलो हम दुआ नहीं करते यहां पे। लेकिन अब ये देखें कि कहां से शैतान इंसान को आके पकड़ता है। सुभान अल्लाह, ठीक है सजदा ना करो, दुआ ना मांगो, तुम कोई उससे थोड़ी दुआ मांग रहे, चादर चढ़ा दो एक। आखिर ये नेक लोग थे, और यहां पे ही आके देख दो, यहां पे ही आके तुम कुर्बानी करो, यहां पे लोगों को खाना खिलाओ। क्यों ऐसा लोग करते हैं कि वहीं जाके उन्होंने देग चढ़ानी है? पता है क्यों? कि नहीं, गरीबों ने खाना है, गरीब और जगह पे नहीं आपको मिलते। असल बात क्या है कि वो दिल के अंदर कहीं वो चोर है बैठा हुआ, उसको डिटेक्ट करें, वो चोर है अंदर कि ये बुजुर्ग हैं, ये अल्लाह के पास बड़े पहुंचे हुए हैं, यहां पे आके मैं देख दूंगी तो देखें इनकी अप्रोच बहुत बड़ी है ना, बड़ी ऊंची अप्रोच है, तो ये अल्लाह के हाँ हमारी भी सिफारिश कर देंगे, ये खुश हो जाएंगे हमसे, यहां पे करें तो ये ज्यादा मुतबर्रिक है, ज्यादा अच्छा है यहां पे करना, क्योंकि ये इनकी कब्र है यहां पे, इनका मिजार है यहां पे। ये शिर्क है, ये शिर्क है कि आपने ये सोचा ये कब्र वाला भी मेरा काम बना सकता है, ये भी कुछ कर सकता है, इसको भी पता है कि यहां पे इसने फलां बंदे ने दिया, वो कैसे आलिमुल गैब हो गया? दुनिया में रहते हुए कोई कमरे के अंदर बैठा उसको नहीं पता बाहर क्या हो रहा है, तो वो दुनिया से जा चुके और उनको पता कि आप बाहर देख दे रही हैं। अब वो आपकी सिफारिश अल्लाह के आगे करेंगे, आपका काम हो जाएगा। अंदर ये चोर बैठा हुआ है, मत इस चीज को डिनाई करें कि नहीं ऐसा नहीं है, दरअसल ऐसा है, ऐसा है, वो फलां है। और क्या क्या है शिर्क, अब इतनी लंबी हम डिटेल में नहीं जा सकते, मगर मैं आपको सिर्फ पॉइंट्स में बता देना चाहती हूं। मुसीबतों को दूर करने के लिए, बलाओं को दूर करने के लिए छल्ले पहनना, धागे वगैरह पहनना, ये शिर्क है। किसी दरख्त या पत्थर को मुतबर्रिक समझना कि ये दरख्त है या ये पत्थर है, इसको ये बाबरकत है, इसको छूना, इसको चूमना, इसको वो करना हमें बरकत देगा। इवन हजरे अस्वद को हजरत उमर ने क्या फरमाया था कि मैं तुझे इसलिए नहीं चूमता कि तू कोई नफा या नुकसान पहुंचा सकता है, कोई नफा नुकसान नहीं पहुंचा सकता। हदीस में आ गया इसने गवाही देनी है वहां पे, वो गवाही देगा, बिल्कुल सच बात है, लेकिन वो कोई नफा नुकसान नहीं पहुंचा सकता आपको कि इसको चूमोगे तो कोई आपको फायदा मिल जाएगा, कोई आपके काम बन जाएंगे, और नहीं चूमेंगे तो कोई नुकसान हो जाएगा, नहीं कर सकता। गैर अल्लाह के नाम के ऊपर जिबा करना, ये भी शिर्क है। गैर अल्लाह के नाम की नजर न्याज मानना, मैंने फलाने के नाम की नजर मानी हुई है, फलाने के नाम की, हज़रत अली के नाम की, हज़रत इमाम हुसैन के नाम की, फलाने के नाम की नजर मानी है, पंचतन पाक के नाम की नजर मानी हुई है, फलाने के नाम की नजर मानी, ये शिर्क है। गैर अल्लाह की पनाह लेना शिर्क है, के ऐ फलां या फलां हमें पनाह दे दे अपनी, या अली मदद, ये क्या है? हजरत अली में मदद कर सकते हैं, वो भी आके यहां पे बचा सकते हैं आपको। या गैर अल्लाह से फरियाद करना, गैर अल्लाह का मतलब क्या है? कोई भी अल्लाह के अलावा, कोई भी, चाहे वो कोई पैगंबर है, कोई औलिया अल्लाह है, कोई भी, उनको पुकारना शिर्क है। बे इख्तियार मखलूक है ये। बुजुर्गों के बारे में गुलूफ करना, उनको इतना ऊपर का दर्जा दे देना कि जैसे अल्लाह के बराबर कर देना। अब आप देखें कि इवन नबी करीम सल्लल्लाहु अलैहि वसल्लम का इतना बड़ा ऊंचा मकाम कर देते हैं कि उनको भी ऐसे कर देते हैं कि आप सल्लल्लाहु अलैहि वसल्लम भी जैसे कि यानी अल्लाह के बराबर ठहरा देते हैं। अभी जो नात पढ़ते काबे का काबा, پیارے نبی کا روزہ، اس طرح سے کچھ کہتے ہیں نا، کعبے کا بھی کعبہ ہے، یعنی کعبہ بھی جس کے آگے جھکے وہ ہے پیارے نبی کا روزہ. یہ کیا ہے؟ ہم کبھی بھی غور نہیں کرتے، بعض نعتوں کے اندر ایسی ایسی باتیں ہوتی ہیں کہ یعنی آپ صلی اللہ علیہ وسلم کو یعنی بالکل ایسا مقام دے دیا جاتا ہے کہ سمجھ نہیں آتی کہ یہ حمد پڑھ رہے ہیں کہ نعت پڑھ رہے ہیں، کچھ سمجھ نہیں آتی. اوکے، وہ سارے ایٹریبیوٹس جو صرف اللہ کے لیے ہیں ان کو آپ صلی اللہ علیہ وسلم کے اس کے اوپر کر دیا جاتا ہے. پھر اسی طرح عرش کے اوپر آپ صلی اللہ علیہ وسلم کا مقام کر دیا جاتا ہے. اللہ اکبر. پھر اسی طرح جادو ٹونا، یہ بھی شرک ہے. کسی بزرگ کی قبر کے پاس بیٹھ کے اللہ کی عبادت کرنا، یہ بھی شرک ہے. علم نجوم پوچھنا، یہ بھی شرک ہے. یعنی آپ یہ سمجھتے ہیں ستارے بھی آپ کی قسمت کو بنا اور سنوار اور بگاڑ سکتے ہیں؟ آج کل تو اس کی بہت شہرت ہے، آج کل تو بیٹھ بیٹھ کے وہ بتاتے ہیں، پروگرامز باقاعدہ اس کے اوپر ہوتے ہیں کہ ہم آپ کو بتائیں گے کہ آپ کی آگے کیا ہونے والا ہے. تو ماشاءاللہ عالم الغیب تو وہی ہوگا پھر، تو آپ نے تو انہی کو عالم الغیب بنا لیا، وہی غیب جان گئے بھائی. انسان کا اپنے عمل سے دنیا چاہنا، یہ بھی ایک طرح کا شرک ہے، یعنی ریاکاری. اللہ کی حلال کردہ چیزوں کو حرام ٹھہرانا، یا جو اس نے حرام کی ان کو حلال کہنا، یہ بھی شرک ہے. نہ آپ حلال کو حرام بنا سکتے ہیں، کوئی چیز اگر حلال ہے، خود ہی بعض لوگوں کا طریقہ ہی ہوتا ہے ہر چیز کو او حرام، یہ بھی حرام، یہ بھی حرام. حرام آپ کیسے کہہ سکتے ہیں؟ آپ کسی چیز کو یہ کہہ سکتے ہیں یہ بری ہے، یہ اچھی نہیں ہے، یہ لغو ہے، یا یہ پسندیدہ نہیں ہے، یا یہ بیکار چیزیں ہیں، یا یہ برائی کی چیز ہے. حرام، جس چیز کو اللہ نے نہ حرام کیا آپ خود نہیں حرام کہہ سکتے. اسی طرح کسی چیز کو اللہ نے حلال نہیں کیا آپ خود نہیں حلال کر سکتے. پھر کسی پریشانی کے وقت کہنا اگر 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 یہ ہوتا تو یہ ہوتا، یہ نہ ہوتا تو فلانا ہوتا، تو یہ اگر جو ہے نا، یہ بھی شرک ہے. انسان اگر اگر کہہ کے سمجھتا ہے کہ یعنی یہ چیز ہوئی تو تب یہ ہوا ہے، اگر یہ چیز نہ ہوتی تو پھر تو اس کا مطلب ہے کہ یہ حالات اور زمانے کی چیزیں اور انسیڈنٹس ہی رب ہے اور یہی خدا ہے، پھر یہ ایسا ایسا نہ ہوتا تو پھر یہ بھی چیز نہ ہوتی. یعنی اللہ تعالیٰ، نعوذ باللہ آپ سوچتے ہیں کہ اللہ کا تو کوئی اختیار نہیں ہے، ان چیزوں کا ہی ہے. اللہ اکبر. یہ ہم اگر اپنی زندگی میں دیکھیں نا، ہم کتنی جگہوں پہ شرک کر رہے ہوتے ہیں اور ہمیں پتہ ہی نہیں ہوتا. اور اگر کوئی اٹھتے بیٹھتے کسی غیر اللہ کا نام لے، یا دور نزدیک سے اس کو پکارے، یا جیسے اب یہاں بیٹھے میں کوئی چاہے زندہ ہی ہے لیکن آپ اس کو پکار رہے ہیں، فلاں نے یا فلاں، چاہے آپ کے کوئی پیر ہیں، کوئی آپ کے وہ ہیں، وہ مثلا کسی اور سٹی میں کسی اور جگہ پہ بیٹھے میں، آپ ان کا نام یہاں پہ لے رہے ہیں کہ وہ میری مدد کریں، تو آپ نے ان کو سمجھا غیب دان، سمجھا کہ وہ غیب میں جانتے ہیں اور وہ آپ کی مدد کرنے پہ قادر ہیں. ہاں میرے سامنے کوئی بیٹھا ہو، میں اس کو کہوں مجھے پانی پلا دیں، تو کوئی مسئلہ نہیں ہے، آپ کہہ سکتے ہیں. مگر کوئی نہیں ہے موجود اور آپ اس کو پکار رہے ہیں، اس کا مطلب یہی ہے کہ آپ اس کو سمجھتے ہیں کہ وہ ایک تو غیب کو جانتا ہے اور آپ کی مصیبت دور کرنے کے اوپر بھی وہ قدرت رکھتا ہے. یا اس کے نام کے ختم پڑھنا، اس کے نام کے ورد کرنا، اس کا تصور ذہن میں رکھنا کہ ہمارا، ہم اپنے شیخ کا تصور کر کے اور پھر ہم اپنے بس ہم یہ عقیدہ رکھ کے پھر اس کے بعد ہم عبادت کرتے ہیں، یا کسی قبر کا دھیان اس کا تصور ذہن میں رکھ کے پھر اس کے بعد آپ کرتے ہیں. لوگ کہتے ہیں نہیں ہم کیا کریں، انہی نے ہمیں اللہ سے جوڑا ہے تو ہم اسی لیے ان کا تصور کرتے ہیں. نہیں کر سکتے، شرک ہے. اور کبھی یہ سوچنا کہ میرے اوپر کوئی بیماری ہے یا میرے اوپر کوئی اور مسئلہ مسائل ہیں، اس سب کی خبر ان میرے فلانے پیر کو یا ان کو رہتی ہے، وہ ان کو پتا چل جاتا ہے اس چیز کا، یا میرے دل میں جو خیالات آتے ہیں وہ اس سے واقف ہے، ان تمام باتوں سے شرک ثابت ہوتا ہے. یہ شرک فی العلم ہے. اور بعض لوگ، اللہ تعالیٰ معاف فرمائے، بس کیا میں کہوں بھی، किसी के साथ मतलब ऐसे कोई साहब थे, वो अपने आप यानी वो बहुत अपने आप को बड़े आलिम और फलां कहलाते हैं, यहीं पे होते हैं वो। तो वो बाकायदा लोगों को ये साबित करते हैं कि मैं जानता हूं कि तुम्हारे दिल में क्या है, और वो उस वक्त बताते भी हैं तुम्हारे दिल में ये ख्याल है ना, और तुम्हारा ये मसला है। इसका मकसद क्या होता है बताने का? दूसरा बंदा तो उनके पैर पड़ जाता है और कहता है आप तो सब कुछ जानते, तो अब हमारी मुसीबत भी तो दूर करें ना। यानी और वो बाकायदा लोगों को हज पे लेके जाते हैं, और लोगों के सामने वो ऐसा अमल करते हैं। मसलन हज पे गए हैं, वहां पे एक टैक्सी वाले को मसलन कह रहे हैं तुम्हारा ये मसला है, तो मुझे पता है कि तुम्हारा ये मसला है। अब वो तो क्या, वो तो हैरान परेशान कि ये मेरे दिल के हाल कैसे जान गए और मेरे मसलों का इनको कैसे पता चल गया। तो जाहिर है वो तो एकदम उनका मुरीद हो जाएगा कि जनाब आप फिर मेरे मसलों को हल भी करें। अब आप सोचें कि ऐसे बंदे का वो, यानी ये भी ये हमारे ईमान का टेस्ट हो जाता है। अब वो तो अपना ईमान ही बेचारे खराब कर लेते हैं लोग इस तरह से, ऐसे लोगों के धोखे में आके। तो ये याद रखें कि ऐसा करना भी शेर कह के, अगर आप यकीदा रखें इसको पता है जो मेरे दिल में पता, चाहे उसने आपको सही बता भी दी है, पता है जिन्नात उनके कब्जे में होते हैं और किस तरह से वो इस तरह से लोगों को मैनिपुलेट करते हैं। फिर तो जैसे अल्लाह ताला को इल्म है, अगर इंसान ये समझे कि किसी इंसान को भी इसी तरह इल्म है, तो ये शिर्क हो गया। चाहे वो कितना ही बड़ा बुजुर्ग है, कोई कोई भी मुकर्रब फरिश्ता है, या इंसान सोचे कि कोई कोई पैगंबर है, पैगंबर सल्लल्लाहु अलैहि वसल्लम को भी नहीं पता था कि लोगों के दिलों के हाल क्या है, ये लोग आज दावे करते हैं। आप ये नहीं सोचते फिर इनके सामने अपना ईमान क्यों बेच देते हैं? आप सल्लल्लाहु अलैहि वसल्लम को तो पता नहीं था कि मुनाफिकीन कौन है, अल्लाह ताला ने वही के जरिए बताया। तो अगर आप सल्लल्लाहु अलैहि वसल्लम आलिमुल गैब होते तो आप सल्लल्लाहु अलैहि वसल्लम ना बता देते, तो हम लोगों को समझते हैं ओ ये कितना पहुंचा हुआ है, इसको पता चल जाता है, उनको मेरे फलाने बुजुर्ग को वहां बैठे पता चल गया था कि मेरा मसला क्या हो गया और मेरे साथ कोई प्रॉब्लम हो गई और मैं परेशान हूं, उनको वहां पता चल गया और मैंने उनको फोन किया, उन्होंने पहले ही बता दिया कि मेरा मसला क्या है, तो उनको तो पता है। तो कितने पहुंचे हुए हैं वो, क्यों अपने ईमान को खराब करते हैं? ये शिर्क है, मुसलमान हो के भी शिर्क कर रहे हो। इसीलिए अल्लाह ताला ने फरमाया ना फला तजालू लिल्लाही अंदादन, अल्लाह के साथ कोई शरीक ना करो। यानी तुम कहते हो कि अल्लाह भी है खुदा, लेकिन उसके साथ ये भी चलो जी मेरा ये भी काम कर देते हैं। नहीं, कुछ लोग ऐसे हैं जो अल्लाह को भी मानते हैं, ऐसा नहीं है कि वो अल्लाह को नहीं मानते, अल्लाह को खुदा मानते हैं, अल्लाह की इबादत करते हैं, मगर उसके साथ साथ औरों की भी करते हैं। फिर इसी तरह अपने जो जो इबादत के काम मैंने आपको बताए हैं जो सिर्फ अल्लाह के लिए हैं, उनको किसी और के लिए करना, जैसे सजदा है, रुकू है, हाथ बांध के किसी के आगे खड़े हो जाना, ये सब, रोजा रखना, खैरात करना, या खाना काबा की जैसे आप जियारत के लिए या जाने के लिए आप दूर सफर करके जाते हैं, इस तरह किसी और के लिए करना, किसी और के घर का तवाफ करना, किसी कब्र का तवाफ करना, किसी और सजदा करना, किसी और के नाम की कुर्बानी देना। जैसे काबा पे गिलाफ चढ़ाया जाता है, कहीं और भी आप गिलाफ चढ़ाना शुरू हो जाए, जैसे काबा की चौखट के आगे खड़े होकर दुआएं मांगी जाती हैं, आप किसी और की चौखट पकड़कर दुआएं करना शुरू हो जाए, तो ये सारे काम फिर शिर्क के बन जाते हैं। अल्लाह अकबर, इतना ज्यादा आज शिर्क मुसलमानों में फैल गया ना, उनको खुद भी नहीं पता चलता कि शिर्क क्या क्या है। याद रखें, इस कायनात में सिर्फ इरादा, सिर्फ चाहत मेरे रब की चलती है, सिर्फ उसका हुक्म चलता है, उसकी हुक्म के मुताबिक कोई मरता है या कोई जीता है, किसी को तंगी होती है या फराखी होती है, किसी को तंदरुस्ती होती है या बीमारी होती है, फतह होती है या शिकस्त होती है, किसी के बनाने से कोई किसी की फतह नहीं होती और किसी के मिटाने से किसी को शिकस्त नहीं होती। मुरादें भर लाना सिर्फ उसका काम है, बलाएं दूर करना सिर्फ वो कर सकता है, मुश्किल में सिर्फ वो मुश्किल कुशाई कर सकता है, मदद वो कर सकता है, ये अल्लाह की शान है, किसी गैरुल्लाह के लिए ये नहीं है, ख्वाह वो कितना ही बड़ा इंसान हो। कभी अगर ऐसा आपके दिल में भी ख्याल आए, फौरन आउज़ु बिल्लाह पढ़ें, किसी और के नाम की मन्नतें ना माने, ऐसा शख्स मुशरिक हो जाता है। ये भी ना समझे, नहीं तो अल्लाह ने ही उसको दिया है ना, वो चाहे आप उसका जाती समझें या ये समझें कि अल्लाह ने ही उसको दिया है, दोनों में शिर्क है। اس لیے کہ مشرکین مکہ یہ تھوڑی کہتے تھے کہ ان کا اپنا ہے، وہ بھی یہ کہتے تھے کہ اللہ نے ہی تو ان کو دیا ہوا ہے، اللہ نے خود ہی ان کو اپنا شریک بنایا ہے. اب پتہ ہے وہ لبیک اللہم لبیک کہتے تھے، یہاں تک اللہ ہم حاضر ہیں ماضر ہیں، لبیک لا شریک لک لبیک یہاں تک بھی کہتے تھے، لیکن آگے کیا کہتے تھے کہ اللہ سوائے ان کے ان کو ہم تیرا شریک بناتے ہیں، جن کو تو نے خود ہی اپنا شریک بنایا ہے، تو نے خود ہی ان کو دی ہوئی ہے پاورز. خدا کے لیے شرک سے بچیں، شرک کو سمجھیں، اور ہم سب باقی جو یہ والا شرک نہیں کرتے، ہم سب اپنی زبان سے یہ والے کلمات ادا کرنا بند کر دیں کہ فلانی دوائی میں نے کھائی تو اس سے مجھے صحیح ہوا، میں نے فلانی یہ چیز کی تو ایسا ہوا، میں نے گھر میں سیکیورٹی سسٹم لگایا تو میرا گھر بچ گیا چوری سے، میں نے یہ کر دیا تو ایسے ہو گیا، میں نے وہاں سے گاڑی موڑ لی تھی ورنہ میرا ایکسیڈنٹ ہو جاتا، فلانا ہو جاتا. یہ دیکھیں یہ سارے شرک ہیں. ہر فلانا ہوتا تو ہمیں نوکری نہ ملتی، فلاں نے ہمیں نوکری دلائی، فلاں نے ہمیں ایسا کیا، ہم فلانے کا دیا ہی تو کھاتے ہیں. نہیں، کسی کے اوپر نہیں ایسا بھروسہ کرنا. تو یہ نہ ہو کہ اللہ معاف کرے، اللہ تعالیٰ معاف ہم سب کو کر دے، کہ ہم اپنے آپ کو مسلمان کہتے ہیں اور یہ نہ ہو کہ ہم شرک کر رہے ہیں. شرک سے بچیں، اس کی معافی نہیں ہونی. جس چیز میں شک بھی ہونا شرک کا، وہ بھی اس سے بھی دور ہے. ریاکاری بھی شرک ہے، کہ انسان کو یہ شوق ہو کہ بس میں اپنے آپ کو دکھاؤں، میں اپنے آپ کو پرومیننٹ کروں، لو میرا پتہ چل جائے، بس ان کے سامنے میری شہرت ہو جائے، بس میری واہ واہ ہو جائے. یہ سارا شرک ہے، یہ عمل بھی ضائع کرے گا اور شرک بھی ہو گیا. نیکی تو آپ کی کیا نیکی رہی، وہ تو الٹا شرک ہی بن گیا. تو فلا تجعلوا للہ اندادا وانتم تعلمون، اور تم جانتے ہو، تمہیں پتا ہے، تم کہتے ہو کہ اللہ کیسے، تم جانتے ہو، تمہیں پتا ہے کہ اس کائنات کا خالق اللہ ہے، پھر کیوں شرک کرتے ہو؟ پتا ہونے کے باوجود بھی پھر تم سمجھتے ہو کہ کوئی اور بھی مدد کر سکتا ہے، کوئی اور بھی کام بنا سکتا ہے. اس چیز کو کنڈیم کیا کریں جب بھی آپ ایسی چیزیں دیکھیں، ایسی چیزیں سنیں کہ کوئی اس طرح سے کسی اور کے اوپر بھروسہ کر رہا ہے یا کسی کے پاس جا رہا ہے، فوراً سختی سے منع کریں. اس چیز کو سمجھائیں کہ یہ شرک ہے. اب شرک اگر ہمارے اندر آ گیا تو بتائیں ہم اب پھر اس کے بعد کتنی بھی نیکیاں کرتے رہیں گے تو کوئی فائدہ نہیں کسی نیکی کا، اگر شرک ہم نے ہماری زندگی میں شامل ہو گیا. چلیں یہاں تک تلاوت سنیں، پھر آگے چلتے ہیں.
یا ایھا الناس اعبدوا ربکم الذی خلقکم والذین من قبلکم لعلکم تتقون الذي جعل لكم الأرض فراشا والسماء بناء وأنزل من السماء ماء فأخرج به من الثمرات رزقا لكم فلا تجعلوا لله أندادا وأنتم تعلمون.
اچھا، بعض لوگ کہتے ہیں یا شیخ عبد القادر جیلانی شیئا للہ، یہ بھی ایک کتابوں میں لکھا ہوتا ہے، یہ بھی شرک ہے، وہ کچھ نہیں کر سکتے. یا کہہ کے کسی کو پکارنا، جیسے میں نے وہ کہا ہے نا ابھی یا یوہ الناس کہا گیا نا، تو یہ کیا حرف ندا ہے، تو یہ کسی کے لیے پکارنا جو یہاں پہ ہے ہی نہیں، تو موجود ہی نہیں، تو اس کا مطلب آپ ان کو موجود سمجھ رہے ہیں، آپ اس کو سمجھ رہے ہیں کہ وہ میری پکار سن رہے ہیں، اور پکار نہ صرف سن رہے ہیں، ان کے پاس اتنی پاورز بھی ہیں کہ وہ میری مدد کر سکے. تو یہ شرکی تو ہیں یہ سب. تو اس لیے خود کو ایسی تمام چیزوں سے بچائیے.